फिर चौथी चीज, इसमें जरूरत का भी लिहाज था। जरूरत का लिहाज क्या होता है? गर्मी है तो पतले कपड़े पहनिए, सर्दी है तो मोटे पहनिए। अगर आप किसी अच्छे मौके पे जा रहे हैं, आगे आप पढ़ेंगे कि अल्लाह के नबी के खास कपड़े भी होते थे जो वफूद के आने पे पहनते थे, जुमे की नमाजों में एक खास कपड़ा आप पहना करते थे, तो कपड़ा जरूरत के लिहाज से भी हो। वो चंद कड़े अखलाकी असूलों की पाबंदी का मजहर भी था और जौके सलीम का तर्जमान भी था। यानी अखलाकी असूल वही है जिसपे अभी तक हमने बात की है, कि कपड़े पहनकर इंसान इंसान लगे, जानवरों से फर्क हो, और जौके सलीम आपका टेस्ट दिखना चाहिए। देखिए अल्लाह ताला की आर्टिस्ट्री देखिए दुनिया में, ये अल्लाह की दुनिया इतनी खूबसूरत है। अल्लाह की बारिश में भी हुसन, अल्लाह की धूप में भी हुसन, तो ये जौके सलीम है। हदीस में आता है इन्नल्लाह जमीलुन युहिब्बुल जमाल, अल्लाह ताला खूबसूरत है और खूबसूरती को पसंद करता है। आप देखिए कि क्या ये मुमकिन नहीं था कि अल्लाह ऑरेंजेस की जगह पे वहां विटामिन की गोलियां लगा देता। थैलियों में जूस भरा होता है, अंदर थोड़े कतरे भी टपक रहे होते और कहते पकड़ो पी लो, एक एक ऑरेंज, फिर उसमें भांग के, एक एक कितनी होती है, 12 कह लें वो जो काशियां होती हैं, और हर एक अंदर से छीले तो एक एक ड्रॉप पैक है। आप कहते हैं ना टेट्रा पैक, 1 लीटर, मिली लीटर, 10 लीटर, फलां पैकिंग, अल्लाह ने 1 ड्रॉप पैकिंग की हुई है हर ऑरेंज और ग्रेप फ्रूट और लेमन के बीच में। तो ये अल्लाह का जौक है, अल्लाह खूबसूरत है, लतीफ़ है वो। तो आप खूबसूरत हो सकते हैं, ये आपका टेस्ट होता है जो आपको उस चीज़ के साथ लेता है। लेकिन क्या नहीं था? अगला जुमला पढ़ा है मैं, हजूर को किबर और रिया से बोध था। ये इसको ठीक करें, मुझे पता है आपने बोध को बाद पढ़ना है। बोध, बाय, बोध कहते दूर, बाईद माजी, बाईद माजी करीब, वही लफ्ज़ है। यानी किबर और रिया नहीं होनी चाहिए। असल जो बात है, पहन के आप अपने आप को बड़े समझें, ओ वाह मेरे जैसा कौन, अब तो मैं किसी से सलाम भी ना करूं, ये नहीं होना चाहिए। किबर बड़ाई, और रिया कहते शो ऑफ को। बोध था और ठाठ बाट से रहना पसंद ना था। आपको ये सारे मुश्किल लग रहे हैं ना लफ्ज, तो मैं उर्दू के 3 लफ्ज, एक लफ्ज होता है आराइश। पहले दौर में लोग ब्यूटी पार्लर्स के नाम पे क्या कहते थे? आराइश। एक है जिबाइश, जेबा से, और एक लफ्ज है नुमाइश। आराइश डेकोरेट करना, जैसे आप अच्छा खूबसूरत जोड़ा पहन लेते हैं, ये आराइश है। ज़िबाइश उस पर क्या, फिर उसकी मैचिंग ज्वेलरी पहन लेते हैं, आप मेकअप थोड़ा कर लेते हैं। आराइश भी जायज़ है, ज़िबाइश भी जायज़ है, लेकिन तीसरा लफ्ज़ है नुमाइश, वो जायज़ नहीं है, शो ऑफ। नबी सल्लम को दूसरों को दिखाने के लिए पहनना पसंद नहीं था, लेकिन जब आप पहनते हैं तो दूसरे देख लेते, उनकी मर्जी है, फिर आप उनके लिए नहीं पहने, दिखावा ना हो। और ये अदाओं से पता चलता है, चलने से पता चलता है, अठलाने के अंदाज से पता चलता है। अल्लाह के नबी ठाट बाट से रहना पसंद नहीं करते थे, लग्जरियस लाइफ नहीं थी आपकी। फरमाया इन्नमा अना अब्दुल बिस कमा यलबिसुल अब्द, मैं तो बस खुदा का एक बंदा हूं और बंदों की तरह लिबास पहनता हूं। रेशम, दीबा और हरीर, यानी प्योर रेशम जो होता है, इसको मर्दों के लिए आपने हराम करार दिया। एक बार तोहफे में आई हुई रेशमी कुबा पहनी और फिर फौरन इज़्तिराब, इज़्तिराब किसको कहते हैं, परेशान हो गए, बेचैन हो गए, इसके साथ उतार फेंकी, ये मिशकात की रिवायत है। फिर अगला जुमला नोट करें, तहबन कमीज और अमामा पगड़ी, तहबन यानी ट्राउजर कह लीजिए, कमीज और अमामा की लंबाई चूके अलामत किब्र थी, और ये तरीके लिबास मुतकब्बिरीन में राज था, इसलिए इसे सख्त तनफ्फुर था यानी नफरत थी। यानी मर्द को टखनों से नीचे जाने वाली ट्राउजर, पैंट या जो भी कपड़ा पहनते हैं उसके पहनने की इजाजत नहीं है। क्यों नहीं है? क्योंकि उस दौर में जब ये सारी बातें बन रही थी तो जो बादशाह थे ना वो तफाखुराना लिबास पहनते थे। आपने कभी लेडी डियाना की कुछ तस्वीरें देखी होंगी या किसी भी क्वीन की, किंग की, जिनके वेडिंग ड्रेसेस होते हैं कि उनसे 6 फुट क्या शायद 6 गज पीछे लंबा एक कपड़ा चल रहा होता है और वो उसको पीछे फ्लावर गर्ल्स ने पकड़ा होता है। या आपने कभी हैदराबादी दुपट्टा देखा होगा 6 गज लंबा, फिर तो छुपता उससे फिर भी कुछ नहीं। वो कपड़ा दुल्हन का है या किसी का, या किसी जो आपके कद से नीचे लटके इस तरह से कि एक अदा दिखे, वो जायज नहीं है। मर्द के लिए तो वैसे जायज नहीं, औरत के लिए भी जायज नहीं है। एक बच्ची थी तो उसने मुझे अपना वेडिंग ड्रेस दिखाया, कहीं और की बात है, उसके पीछे पूरी पूंछ थी, नोक नहीं होती, टेल जिसको बोलते हैं। तो फिर जब उन्होंने दिखाया, ड्रेस बड़ा अच्छा था, तो मैंने उन्हें कहा कि ये टेल तो नहीं होनी, उनको नहीं पता थी ये बात। तो कहती अच्छा ये तो उसने कह के हमसे पूछा तो लगा दूं, तो हमने कहा लगा दें, तो जैसे लगी थी फिर वैसे ही उसको कटवा भी दिया। तो ये ड्रेसेस जो ऐसे जिसमें थोड़ा सा फखर हो, लॉन्ग मैक्सीज पहनकर नीचे पीछे रोलना, जिसको कहते हैं रोलना, رلتی ہیں نا وہ اس کی اجازت تھی کیونکہ اس میں تکبر آتا ہے، وہ کپڑا خراب بھی ہوتا ہے۔ پھر اسی طرح دوسری قوموں خصوصاً مذہبی طبقوں کے مخصوص فیشنوں کی تقلید اور نقالی کو بھی نبی صلی اللہ علیہ وسلم نے ممنوع فرمایا، یہ بھی ایک پوائنٹ نوٹ کریں۔ پریسٹ، بشپس یا اسی طرح سے پادری کوئی خاص کپڑے پہنتے ہیں نا، ہر مذہب کے کپڑوں کا ایک ہوتا ہے نا رنگ روپ، اس کی اجازت نہیں ہے، آپ نہیں پہنتے تھے، تاکہ امت میں اپنی خودی اور عزت نفس برقرار رہے۔ اس کو ہائی لائٹ کرے، میں تو آج کے مسلمان بچے بچیوں کو یہی جملہ صرف سکھاتی ہوں کہ یو شوڈ بی پراؤڈ ٹو بی اے مسلم، وہ کپڑے پہنو جس سے آپ کو اپنی عزت کروانی آسان لگے۔ یس آئی ایم پراؤڈ آف دیٹ۔ میں کسی کے کپڑے کیوں پہنوں؟ تھوڑی سی اس پہ بات کروں کیونکہ یہ ایک بہت ہی معروف ہے، یہ بھی چوتھی شرط ہے کہ وہ صاف شفاف، اور ایک شرط یہ بھی ہے کہ نان مسلم کی مشابہت نہ ہو۔ میں اس کی ڈیٹیلز میں نہیں جا رہی، صرف آپ کو ایک فرق سمجھاتی ہوں۔ آپ کسی شادی میں جائیں اور وہاں آپ اپنی دوست یا اپنی بہن کو دیکھیں، کسی کو بھی، اور آپ دیکھیں تو آپ کہہ رہے یہ تو میرے کپڑے پہن کے آ گئی، آپ سے پوچھے بغیر کوئی آپ کا جوڑا نکالے اور چپکے سے پہن کے آ جائے اور آپ بھی اسی محفل میں پہنچ جائیں، کیسا لگے گا آپ کو؟ ایک تو آپ سب میں پوچھ لیں گے، وہ کہتے ہیں نا پجامے کا کوئی ذکر نہیں ہے، وہ ایک بھائی دوسرے بھائی کا پجامہ پہنا، اس نے کہا پہن تو رہے ہو، وہاں جا کے بتانا نہیں یہ میرا، کہا اچھا وہاں گیا خرے کو کہ یہ میرے بھائی اور اس پجامے کا کوئی ذکر نہیں ہے، یہ پجامے کا کوئی ذکر نہیں ہے، تو وہ بھی بتا دیا۔ اب آپ بتائیں کہ جب آپ کسی دوسرے کو اپنے کپڑے پہننا دیکھیں، اور خاص طور پہ جس سے لڑائی ہوئی ہو، گھر میں بہنوں کی لڑائی ہو، بعد میں وہی بہن آپ کا جوڑا پہن کے شادی میں پہنچ جائیں، آپ کہیں گے اچھا جی بڑی بنتی تھی، آج دیکھو کپڑے میرے پہن آئی۔ بس اس سوچ کو دیکھیں، ہم مسلم نان مسلمس کے کپڑے پہن کر جب باہر جاتے ہیں نا، اندر سے وہ بھی ہنستے ہوں گے، کھچکلاتے ہوں گے، ویسے ہمیں ہمارے خلاف باتیں کرتے ہیں، اور یہ اور وہ اور کپڑے تو جی پھر ہمارے ہی پہنتے ہیں۔ نیز فیشن اور لباس کی تقلید نظریات و کردار کی تقلید پیدا کرنے کا سبب نہ بن سکے، یہ بھی نوٹ کریں، فیشن کے محتاج نہ ہو، فیشن کو اپنا محتاج کریں۔ یہ پتہ نہیں راتوں رات اتنی لمبی قمیضیں جاتی کدھر ہیں، پھر چھوٹی آ جاتی ہیں، اب پتہ چلا وہ مدرسوں میں آ جاتی ہیں، کیا باپ اس کو جو مرضی کریں، ہم نے اب چھوٹی لے لی ہیں، ہاں؟ اور چھوٹی آتی ہیں تو پھر وہ بیلوں والوں کی موجیں آ جاتی ہیں، ان قمیضوں کو لمبا کرتے ہیں، جی چھوٹی کیسے پہنے، ابھی تو پہنا بھی نہیں تھا تو فیشن بدل گیا۔ تو فیشن کا محتاج نہ ہو، کتنے لوگ ہیں جو ہر موسم میں ہر طرح کے کپڑے پہن سکتے ہیں، ہر فیشن میں، لمبی ہے تو لمبی پہن لے، چھوٹی ہے تو چھوٹی پہن لے، کیا فرق پڑتا ہے؟ اور میں نے سنا ہے کہ پاکستان میں جب ایک دم فیشن چینج ہوتا ہے، راتوں رات ہوتا ہے۔ میں نے پوچھا ایک دفعہ کسی سے بات ہوئی ایسی جو کپڑے بناتی ہیں، تو کوئی تھی وہیں تو ایسی کہ نہیں اب تو چھوٹی قمیضیں چلتی ہیں، تو کہنے لگی اب تو بوتیکس پہ کوئی بڑی قمیض ہی نہیں دکھتی۔ تو میں نے انہیں کہا کہ ہر دکان پہ سینکڑوں جوڑے پڑے ہوتے ہیں، سارے تو بکتے بھی نہیں ہیں، تو یہ بتائیے کہ یہ جو فیشن جب بدلتا ہے راتوں رات یا کچھ دن میں، تو پھر وہ کپڑے کہاں ہوتے ہیں؟ کہتی ہیں وہ سب باہر بھیج دیتے ہیں، باہر کے ملکوں میں ابھی فیشن چل رہا ہوتا ہے، ہمارے ملکوں کی مجبوری بن گئی ہے، تو وہ باہر میں دو سال بعد پھر پہنچتے ہیں چھوٹے کپڑے۔ اور اٹس ٹرو، آپ باہر کے ملکوں میں رہ کر اتنے کانشیس نہیں ہیں جتنے آپ ہو گئے، یہ کیا پینڈو لگ رہی ہو، یہ لمبی قمیض پہنا ہے، یہ چھوٹی پہن آئی ہو، تو آپ کی سوچ ادھر سے چل رہی ہے، تقلید نہیں کرنی، جب دین میں نہیں کر سکتے تو کپڑوں میں کیسے کرنی ہے۔ لیکن اسے حیرت کی بات نہیں ہے، فیشن میں اتنی طاقت ہے کہ عورتوں کے ٹخنے کھلوا دیے، اور دین میں اتنی طاقت کوئی نہیں کہ مردوں کے ٹخنے چھپا دیے۔ مرد کو کہا کہ اپنے ٹخنے کھولو، اپنے اینکلز کھول دکھاؤ، عورتوں سے کہا کہ اپنے پاؤں کو بھی چھپا لو جس حد تک چھپا سکو۔ فیشن نے آج عورتوں کو کیوں لاٹس پہنا دی؟ آج تک 1400 سال میں سارے مردوں کو نہیں اس بات کی سمجھ آئی کہ ٹخنوں سے اوپر پینٹ کرنے میں کیا حکمتیں ہیں۔ فیشن کی طاقت ہے، جو چیز دماغوں پہ ہوتی ہے وہ اس پہ، آپ نبی صلی اللہ علیہ وسلم کا تصور کریں، کیا تصور آتا ہے ذہن میں، سوچنے کی بات ہے نا۔ چنانچہ حضور نے اسلامی تمدن کے تحت، نوٹ کیجیے اسلامی تمدن، اسلامی کلچر، اسلام ہیز دیئر اون کلچر، ہمارا اسلام کوئی منگتا تھوڑی ہے، فقیر تھوڑی ہیں کہ دوسرے ہمیں بھیک دے دیں تو وہ لے آئیں، وی ہیو آور اون لائف اسٹائل، ہمارا ایک اپنا اسٹائل ہے۔ تو نبی صلی اللہ علیہ وسلم نے اسلامی تمدن کے تحت فیشن، آداب اور ثقافت کا ایک نیا ذوق پیدا کر دیا، یعنی آپ اچھے کپڑے پہنے لیکن مسلم کلچر کے کپڑے پہنے، کیونکہ آپ کو فخر ہونا چاہیے کہ وی آر پراؤڈ ٹو بی مسلم۔ لباس میں موسمی تحفظ، یعنی گرمی میں پتلے اور سردی میں موٹے، ستر، سادگی، نظافت و نفاست اور وقار کا آپ کو خاص لحاظ تھا، ہائی لائٹ کریں ذرا، آپ جا کے اس پہ اپنے سارے کپڑوں کو دیکھیے گا، میں بھی دیکھوں آپ بھی دیکھتے ہیں، موسم کے مطابق ہو، یہ نہ ہو کہ لوگوں کو ترس آ رہا ہے کہ گرمی میں بھی آپ اتنے موٹے کپڑے پہن کے پھر رہے ہیں، لوگ کہتے ہیں شاید آپ کا صحیح کوئی نہیں، नहीं ऐसा भी नहीं होना चाहिए। छुपने वाले हो, सादगी हो यानी डिसेंट हो, नजाफत साफ हो कपड़े, नफासत मीन सिमिलैरिटी हो, यानी नफासत वही चीज़ है जिसको मैंने आगे कहा कि टेक्नी कलर के बन के ना फिरें। और बास कपड़े तो ऐसे होते हैं कि समझ ही नहीं आता देखें किसको, किस चीज़ को देखें, किधर देखें। नफीस हो यानी मीन बहुत आप कह सकते हैं ग्रेसफुल कह लें। आजकल मसला ये कि उर्दू के लफ्ज़ हमें समझ नहीं आते, इंग्लिश में बोलो तो कहते हैं अपनी जबान बोली है आपने। वकार क्या है, प्रेस्टिजियस, अच्छे कपड़े होने चाहिए, अल्लाह के नबी इसका ख्याल रखते थे। अगर हम आपके लिबास को वक्त के तमद्दनी दौर, अरब की मौसमी और जुग्राफियाई और तमद्दनी ज़रूरियात तो मरवजात, मरवजात कहते रिवाज फैशन के नक्शे में रख कर देखें तो वो बड़े मियारी ज़ौक का आइनादार है। आइए अल्लाह के नबी के लिबास पर एक निगाह करें, क्या पता चला कि अभी तक तो ये खूबियाँ बयान हुई है ना कि क्या पहनते थे, आपका क्राइटीरियन क्या था। और आप देखेंगे हर लड़की का भी एक क्राइटीरियन होता है और हर मर्द का भी। जैसे कुछ मर्द हैं वो हमेशा वाइट कपड़े पहनते हैं, है कि नहीं, उनको आप कलर्ड कपड़ों में कभी नहीं देखेंगे, तस्वुर ही नहीं आएगा। इसी तरह कुछ लड़के हैं उनका एक खास तस्वुर होता है ना। तो अल्लाह के नबी का एक अपना गेटअप था, क्या था अब पढ़ते हैं। कुर्ता कमीज बहुत पसंद करते थे, कुर्ते की आस्तीन ना तंग रखते ना ज्यादा खुली, यानी वो बाजू जो आगे खुले खुले बहुत खुल जाते हैं वो भी अच्छे नहीं लगते, बहुत तंग भी नहीं। दरमियानी साख्त पसंद थी, आस्तीन कलाई और हाथ के जोड़ तक पहुंचती, ये चीज कलाई के ये और ये जोड़ है ना जहाँ अक्सर घड़ी बांधी जाए, रिस्ट जिसको बोलते हैं, यहाँ तक आपके बाजू पूरे होते थे। सफर खसूसन जिहाद के लिए जो कुर्ता पहनते इसके दामन और आस्तीन का तूल जरा कम होता, क्यों भला, लड़ाई में रुकावट ना हो। यानी बहुत खुला कपड़ा जंग के दौरान नहीं पहनते थे कि वो जैसे काम करने में रुकावट महसूस होती है ना कि आगे ही बार बार कपड़ा आता जाएगा, तो ना दामन खुला होता था ना लंबाई ज्यादा होती थी। कमीज का गिरेबान सीने पर होता जिसे कभी कभार मौसमी तकाजे से खुला भी रखते, जैसे आज भी देखिए मर्दों के अमूमन कपड़े फ्रंट से एक कट लगा होता है, और इसी हालत में नमाज पढ़ते। कुर्ता पहनते हुए सीधा हाथ डालते, पहनते हुए क्या करना है पहले सीधा हाथ फिर उल्टा, रफीकों को यानी साथियों को भी इसी की तालीम देते। दाएं हाथ की फौकियत और अच्छे कामों के लिए दाएं यानी राइट हैंड का इस्तेमाल नबी सल्लम की सिखाई भी इस्लामी सकाफत का एक अहम अंसर है। खुद से सवाल कर लें सब माएं, बेटों को बेटियों को बच्चों को, जब से आपने खुद ही शुरू से कपड़े पहनाए क्या ये अदब सिखाया। चलिए मैं और आप अपना जायजा लेते हैं, कपड़े पहनते वक्त कितने लोग हैं जो ख्याल रखते हैं कि पहले सीधा हाथ डालना है या पहले सीधे पांव डालना है, और जब उतारना है तो पहले उल्टा उतारना है। हाथ खड़ा करें, चंद हाथ हैं। अच्छा कौन है जो कभी कुछ भी हो गया तो कुछ ना भी हुआ, यानी केयरफुल नहीं है, बस कभी कुछ, वो हाथ खड़ा करें। हाँ जी, तो करना क्या है, आज से फिर अमल लिखिए। ये माएँ बच्चों की मत मार देती हैं, बच्चे बहुत फितरत पे होते हैं, तो कोई बात नहीं अगर आज तक नहीं हुआ तो आज से फिर अपने कपड़े पहनते हुए भी और बच्चों को भी पहनते और जूते पहनते कपड़े पहनते सब कुछ में ये देखिए, जब पहने तो राइट और उतारें तो लेफ्ट होगा, ठीक है। उम्र भर तहबन यानी लुंगी का इस्तेमाल फरमाया जिसे नाप से ज़रा नीचे बांधते, और निस्फ साक पिंडली को कहते हैं तक टखनों से ज़रा ऊंचा सामने का हिस्सा कदरे झुका रहता। नबी सल्लम की ट्राउज़र कह लीजिए या लुंगी आधी पिंडलियाँ, जैसे अगर आप देखिए कि हमारा ये जो घुटना होता है ना नीस बोलते हैं ना इसको, इस घुटने से पाँव की हिस्से को आधा कर लें, टखने तो छोड़ दें, एक होता है बिल्कुल टखने से ऊपर, तो नबी सल्लम का कपड़ा इसके हाफ तक होता था। आज कोई पहने तो कहेंगे लेखो ज़रा मौलवी, आम मर्दों को कहा यहाँ तक टखनों से ऊंची होनी चाहिए ट्राउजर, लेकिन आपकी निस्फ पिंडलियों तक होती थी और फ्रंट के पार्ट पे कपड़ा ज्यादा झुका होता था। मुराद क्या है कि किसी भी वक्त हरकत करते वक्त प्राइवेट पार्ट ना खुल जाए। तो ये आपका एक तरीका था तहबंद पहनने का। पजामा सरावील देखा तो पसंद किया, आपके सहाबी पहनते थे, एक बार खुद खरीद फरमाया, इख्तलाफ है कि पहनाया नहीं, और वो आपके तरके में मौजूद था। इसकी खरीदारी का किस्सा दिलचस्प है। हजरत अबू हुरैरा को साथ लिए हुए हजूर बाजार गए और बजाजों के हाँ तशरीफ, बजाज कौन होते हैं भला जी, कपड़ा बेचने वाले, क्लॉथ मर्चेंट जिसको कहेंगे, बजाजों के हाँ तशरीफ ले गए, चार दिरहम पर पिजामा खरीदा। बाजार में अजनास को तोलने के लिए खास वजन मुकर्रर था, वजन कराने गए और इससे कहा कि इसे झुकता हुआ तोलो, अतजिन वर्जी, जो वजन करने वाला था اور زان کہنے لگا کہ یہ الفاظ میں نے کسی اور سے کبھی نہیں سنے. حضرت ابو حریرہ نے توجہ دلائی, الا تعرف نبیوں کا, کیا تم اپنے نبی کو نہیں پہچانتے؟ وہ ہاتھ چومنے کو بڑھا تو آپ نے روکا کہ یہ اجمیوں کا یعنی غیر اسلامی طریقہ ہے. ہائی لائٹ کریں, کبھی کسی نیک شخص کو بھی نیک سمجھ کر اس کے ہاتھ نہ چومیں. یہ شخصیت پرستی میں آ جاتا ہے اور ادھر سے پھر کئی چیزیں شرک کی طرف لے جاتی ہیں. ہاتھ نہیں چومتے تھے. دیکھیے, محبت سے آپ اپنے چوم لیں, بچوں کے چوم لیں, ماں باپ کے چوم لیں, لیکن تعظیمن نہیں چومنے. ٹھیک ہے, آپ نے فرمایا کہ یجمی لوگوں کا طریقہ یعنی غیر اسلامی طریقہ ہے. بہرحال وزن کرایا اور پاجامہ خرید کر لے چلے. حضرت ابو حریرہ نے بڑے تعجب سے پوچھا کہ آپ اسے پہنیں گے؟ تعجب غالباً اس بات پر ہوا کہ ایک تو دیرینہ یعنی بہت شروع سے دیرینہ معمول میں ایسی نمایاں تبدیلی عجیب لگی, دوسرا پاجامہ اہل فارس کا پہناوا تھا. کون تھے اہل فارس؟ پیگنز, بت پرست. اور تشبیہ سے حضور صلی اللہ علیہ وسلم کو اجتناب تھا, یعنی آپ نان مسلم کی مماثلت نہیں کرتے تھے. تو آپ دیکھیے, صحابہ پریشان ہے کہ اس پاجامے کا آخر میں ہونا کیا ہے, فکر لگی بھی ان کو. حالانکہ دوسرے تمدنوں کے اچھے اجزاء کو اللہ کے نبی قبول فرماتے تھے. آپ نے جواب دیا, ہاں پہنوں گا, سفر میں بھی, خزر میں بھی, دن کو بھی اور رات کو بھی, کیونکہ مجھے حفظ ستر کا حکم دیا گیا ہے اور اس سے زیادہ ستر پوش لباس کوئی اور نہیں. دیکھیے, تہبند باندھی جاتی ہے تو اس میں ستر کھلنے کے زیادہ چانسز ہیں, لیکن سلا و پاجامہ جب ڈھیلا ڈھالا آپ پہنتے ہیں تو اس میں چانسز کم ہو جاتے ہیں نا. تو بے شک اہل فارس پہنتے تھے, لیکن وہ پاجامہ اسلامی اصولوں کے مطابق تھا تو اللہ کے نبی نے پہنا. مصاحب دیکھیں نا, آج کے دور میں آپ اس کو بات کر لیں, شلوار قمیض, تو آپ کہتے ہیں جی شلوار قمیض جیسے انڈیا میں سب لوگ پہنتے ہیں, رائٹ؟ پہنتے ہیں نا, انڈیا کے لوگ بھی پہنتے ہیں, مرد بھی پہنتے ہیں, عورتیں بھی پہنتی ہیں. تو ہم مسلمان چھوڑ دیں شلوار قمیض پہننا؟ نہیں. دیکھیے کہ شلوار قمیض کیا ہے جو بہت ساتر ہے. میرا خیال ہے, میں خود بھی اس چیز کو اکثر کہتی ہوں جب بھی اس موضوع پہ بات کروں, کہ آئی تھنک سو سب سے زیادہ ساتر کپڑا ڈریس کوڈ وہ پاکستانی شلوار قمیض ہے. وجہ کہ اگر عربوں کو دیکھیں تو وہ لانگ ڈریس پہنتے ہیں, جیسے عورتیں تو ابایا پہن لیا یا جبا, اس میں بھی پھر ایک خاص حد تک آپ کا بیک والا پورشن دکھتا ہے, چاہے نیچے کچھ بھی پہنا, لیکن وہ اس میں سنگل لیئر ہی ہوئی نا. لیکن ٹراؤزر یا شلوار اور کھلے گھیر کی شلوار ہے تو پہلے تو ہماری ایک لیئر وہ بنی, پھر اس کے اوپر قمیض آئی, پھر اس کے اوپر تیسری چیز آپ دوپٹے کی لیتے ہیں تو وہ مور ساتر ہے. یہ مراد ہے کہ جب اللہ کے نبی نے سلا و پاجامہ پہلی دفعہ دیکھا تو آپ کو وہ زیادہ اچھا لگا لنگی یا تہبند کی نسبت. سر پر امامہ باندھنا خاص پسند تھا, نہ بہت بھاری ہوتا نہ چھوٹا. ایک روایت کے لحاظ سے 7 گز لمبائی ہوتی تھی. امامے کا شملہ, شملہ کیا ہوتا ہے؟ وہ جو لمبی سی اوپر ایک کلگی سی بنی ہوتی ہے. امامے کا شملہ بالشت بھر ضرور چھوڑتے, یعنی ایک بالشت یعنی تقریباً 8-9 inches, جو پیچھے کی جانب دونوں شانوں کے درمیان اڑس لیتے. اڑیس لیتے مین ٹنگ لیتے, اڑس کو بھی ٹنگ سے ہی سمجھے گا, یعنی اس میں آپ اس کو باندھتے کہ وہ اپنی جگہ سے ہلے نا, جیسے آپ سکارف کو پکڑ کے پتہ نہیں کیا کچھ کرتے ہیں, پھر بھی اتر ہی ہوتا ہے اکثر لوگوں کا. کیا پتہ چلا کہ نبی صلی اللہ علیہ وسلم پوری کوشش کرتے تھے کہ جو آپ نے پگڑی نما امامہ پہنا ہوا ہے وہ اوپر سے اترے نہ. تمازت آفتاب یعنی سورج کی گرمی سے بچنے کے لیے شملے کو پھیلا کر سر پر ڈال لیتے. آج کل آپ نے دیکھا عرب لوگ کیا پہنتے ہیں سر پہ؟ کلالا, ایک وہ گول سا رنگ ہوتا ہے اور بالکل ایسا ہی سکارف ہوتا ہے جس کو آپ سارے یہاں اپنی زبان میں رومال کہتے ہیں, چار کونوں والا ہوتا ہے, اس کو تکونا کر کے عرب لوگوں نے پہننا ہوتا ہے. تو یہ کیوں پہننا ہوتا ہے؟ گرمی بہت ہوتی ہے, باہر نکلتے ہیں سورج سے بھی بچنے کے لیے اور عورتوں کی نگاہوں سے بھی بچنے کے لیے. جو میں نے باہیا مرد دیکھے ہیں یا عالم ہیں یا قاری ہیں, تو آپ دیکھیں کہ وہ اس کو اتنا اونچا کر لیتے ہیں کہ اگر ارد گرد دوسری عورتیں یا مرد کوئی بیٹھے بھی ہیں تو وہ ڈائریکٹ ان کو نہیں دیکھ سکتے, نہ یہ ان کو دیکھ سکتے ہیں نہ ان کو, ایک قسم کا بیریئر بن جاتا ہے. اسی طرح موسمی حالات تقاضا کرتے تو آخری بل تھوڑی کے نیچے سے لے کر گردن کے گرد بھی لپیٹ لیتے. وہی جو شملہ باندھتے نا اوپر باندھتے تھے نا, تو ایک نیچے سے لیتے اور اوپر تاکہ وہ اپنی جگہ پہ جما رہے, لیکن یہ سردی میں کر سکتے تھے. کبھی امامہ نہ ہوتا تو کپڑے کی ایک دھجی یعنی رومال پٹی کی طرح سر سے باندھ لیتے. بر بنائے نظافت, بر بنائے نظافت کا اردو کیا ہوگا جی؟ صفائی کی خاطر, ٹو لک کلین, کلین لک دکھانے کے لیے امامے کو تیل کی چکنائی سے بچانے کے لیے ایک خاص کپڑا, عربی نام ہے اس کا قنا, قانے ہوتا ہے نا وہی لفظ ہے, قنا بالوں پر استعمال کرتے. جیسے کہ آج کل بھی بعض لوگ ٹوپیوں کے اندر کاغذ یا سلو لائٹ کا ٹکڑا رکھ لیتے ہیں. یہ دھجی چکنی تو ہو جاتی مگر نظافت کا حال یہ تھا کہ روایات میں اس کی وضاحت موجود ہے, اسے کبھی میلا اور گندا نہیں دیکھا گیا. बात समझ गए? जैसे स्कार्फ के अंदर आप अंडर कैप पहन लेते हैं, तो अगर बालों में तेल लगा हुआ है या ऑयल कुछ भी ऐसा निकलता है, तो आपका स्कार्फ नहीं गंदा होता, आप उसको बदल लेते हैं। इसी तरह नबी सल्लम भी करते हैं। और अरबों में आपको तो गर्मी बहुत ज्यादा होती है, पसीना आता तो वो उसकी वजह से साफ हो जाता। ये धज्जी चिकनी तो हो जाती, मगर सफाई का हाल ये था, और रवायात में इसकी वजाहत है कि इसे कभी मैला और गंदा नहीं देखा गया। सफेद के अलावा जर्द, गालिबन मटियाला, मटियाला किसको कहेंगे, स्किन कलर। खाक तसरी, खाक तसरी भी स्किन ही है। खाक तसरी माइल या शुतरी, शुतरी क्या होगा, कैमल कलर। रंग का इमामा भी बांधा है, यानी सफेद इमामा भी पहन लेते थे, कभी स्किन भी, कभी ग्रेइश भी था, और कभी कैमल कलर का भी बांध लेते थे। अच्छा, सबस नहीं आया तुम्हारे कल्चर में, तो बाद लोग सबस पगड़ी पहनते हैं, तो नबी सल्लम का अभी तक तो जिक्र नहीं आया, आगे देखते हैं। खैर, और फतेह मक्का के मौके पर स्याह भी इस्तेमाल फरमाया, उमामे के नीचे कपड़े की टोपी भी इस्तेमाल में रही और इसे पसंद फरमाया। नीस रिवायात के मुताबिक इमामे के सर टोपी का यह इस्तेमाल गोया इस्लामी सकाफत का मखसूस तर्ज था, और इसे आपने मुशरिकीन के मुकाबले पर इम्तियाजी फैशन करार दिया। उमामे के अलावा कभी खाली सफेद टोपी भी ओढ़ते। घर में ओढ़ने की टोपी सर से चपटी हुई होती, सफर पर निकलते तो उठी हुई बाड़ वाली टोपी इस्तेमाल करते। वो कौन सी होती है, जिना कैप, बाबा जी कायद आजम वाली टोपी। या एक वो आपने पहले देखी, वो सुरख टोपी होती थी जिसके अंदर से एक लच्छा सा निकला होता है, नवाबों ने पहनी होती थी, यानी कोई एक खास किस्म की टोपी, जरा सी नुमाया सी। सोसनी नुमा सिले हुए कपड़े की दबीज टोपनी भी पहनी है। सोसनी नुमा पता नहीं क्या है, दबीज कहते हैं मोटे को, यानी मोटी टोपी भी आपने पहनी है। ओढ़ने की चादर 4 गज लंबी, 2.25 गज चौड़ी होती थी, कभी लपेट लेते, कभी एक पहलू सीधे बगल से निकालकर उल्टे कंधे पर डाल लेते। यही चादर कभी कभार बैठे हुए टांगों के गिर्द लपेट लेते, और बस मौके पर इसे तह करके तकिया भी बना लेते। मुअज्जिज़ मुलाकातियों की तवाज़ो के लिए चादर उतार कर बिछा भी देते, यानी फर्श पे उसको बिछा देते। यमन की चादर जिसे जबरा कहा जाता है बहुत पसंद थी, इसमें सुर्ख या सब्ज धारियां होती थी। एक मरतबा हजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए स्याह चादर गालिबन बालों की भी बनवाई गई, इसे ओढ़ा तो पसीने की वजह से बू देने लगी, चुनाचे सफाई की वजह से फिर इसे नहीं ओढ़ा, यानी वो कपड़े नहीं पहनते थे जिसमें स्वेटिंग हो। नया कपड़ा अल्लाह की हमद और शुक्र के साथ बिलअमूम जुम्मे के रोज पहनते। फिर तो हम हर जुम्मे ही नया कपड़ा पहने, और एक दिन में कई पहने, सिर्फ 4 जोड़े नए एक महीने में, क्योंकि जुम्मे को पहनने। फाजिल जोड़े बनवा कर नहीं रखते थे। आपको मौका दे दो इस पे बोलने का, फाजिल समझ गया लफ्ज, फालतू एक्स्ट्रा कपड़े नहीं बनवाते थे। कपड़ों में पैबंद लगाते थे, इनकी मरम्मत करते, एहतियातन घर में देख लेते कि मजमे में बैठने की वजह से मजालिस और नमाजों में मैले कुचैले लोग भी आते थे, और सफाई का आम मेयार भी आप ही ने मुसलसल तरबियत कर करके बरसों में बुलंद किया, कोई जूं वगैरह ना आए घुसी हो। अरब बद्दू थे, बकरियां चराते थे, गर्मी शदीद थी, उनके कपड़ों में जुएं तक होती थी, पसीना होता था, और अल्लाह के नबी ने मुसलसल टोक टोक कर उनकी ये बुराई खत्म की। जहां एक तरफ फकर और सादगी की वो शांति, वहां दूसरी तरफ आपको रहबानियत का सदेबाप भी करना था। यानी अभी तक तुमने देखा कि बहुत सिंपल क्लॉथ पहनते थे, लेकिन इतना भी ना हो जाए कि रहबानियत की तरफ लोग चल पड़े, क्या बच्चे कपड़े नहीं पहनने, तो लिहाजा क्या किया। इस असूल का मुजाहरा भी मतलूब था कि अल्लाह ताला को ये पसंद है कि इसकी अता करदा नेमत रिस्क का असर इसके बंदों से एयां हो, यानी अल्लाह चाहता है कि उसके नेमतों को बंदे इस्तेमाल करें। मुख्तसर ये कि मामूल आम सादगी था, आम तौर पे तो सादा पहनते। सो आपने कभी कभार अच्छा लिबास भी जेब बदन फरमाया, आपका मसलक एतदाल था, और इंतहा पसंदी से उम्मत को बचाना मतलूब था। कपड़ों के लिए सबसे बढ़कर सफेद रंग मरगूब खातिर, यानी आपका पसंदीदा था, फेवरेट था। फरमाया हक यह है कि तुम्हारे लिए मस्जिदों में भी अल्लाह ताला के सामने जाने का बेहतरीन लिबास सफेद लिबास है। फरमाया सफेद कपड़े पहना करो, और सफेद ही कपड़ों में अपने मुर्दों को कफन दो, क्योंकि ये ज्यादा पाकीजा और पसंदीदा है। सफेद के बाद सब्ज रंग भी पसंद था, लेकिन बिल अमूम इस शक्ल में हल्की सब्ज धारियां हो। इसी तरह खालिस शोख सुर्ख रंग भी बहुत नापसंद था। लिबास के अलावा भी इसके इस्तेमाल को बास सूरतों में ममनू फरमाया, लेकिन हल्के सुर्ख रंग की धारियों वाले कपड़े आपने पहने। हल्का जर्द, मटियाला या शुतरी रंग भी लिबास में देखा गया, यानी ये सारे जो लिबास के मामले थे ये यहां तक पूरे हुए। कोई बात जहन में आती है इन सबको सुनकर, क्योंकि अब आगे हम जूतों और दूसरी चीजों को देखेंगे। जी, आप कुछ शेयर करना चाहें?
السلام علیکم.
وعلیکم.
میں یہ سوچ رہی تھی کہ اصل میں دین کو فالو کرنا مشکل کام نہیں ہے. اللہ تعالیٰ کے نبی نے اس میں خوبصورتی کا بھی لحاظ رکھا, اپنے حیا کا بھی خیال رکھا, اور یعنی سچویشن کا بھی خیال رکھا, گھر میں کیسے تھے یا دوسروں کے ساتھ کیسے تھے, صفائی کا بھی رکھا تھا, ساری چیزوں کا رکھا.
دیکھیے انتہا سے رکنا ہے, انتہا سے بچنا ہے نا اصل میں کسی بھی چیز کی. انتہائی سادگی کہ بالکل ہی بور ہو جائیں, اور انتہائی فیشن تصور ہی نہ آئے کہ آپ کو کبھی کوئی دوسرے حال میں دیکھے, کبھی اچھے کبھی, جیسے چار موسم ہے نا کپڑوں کے, بھی یہ چار رنگ ہونے چاہیے, کبھی بہت ہلکے کبھی اچھے, کسی دن بہت اچھا کبھی ہلکا, کچھ ٹھیک ہے اٹس فائن. یعنی کانشیس نہیں ہو جائیں کہ اب میں ان کپڑوں کے علاوہ نہیں جاؤں گی, میں شادی میں نہیں جاؤں گی جب تک میرے لیے میری پسند کا جوڑا امی نہیں لے کر آئیں گی, اور امی کے اوپر ایک اور پہاڑ رہتا ہے کہ اب اس کے لیے بوتیک میں جاؤں, پھر وہاں سے جیولری ڈھونڈوں, پھر یہ کروں. تو بیٹیوں والی مائیں پریشان ہیں, مجھے ان کے چہروں سے دکھ رہا ہے. مزے کی بات دیکھیں کہ ہم پہنتے جب اچھے کپڑے ہیں نا, پہن تو ہم رہے ہوتے ہیں, دیکھ کون رہا ہوتا ہے, دوسرے انجوائے دوسرے کر رہے ہوتے ہیں. بس اس وقت اگر ہم میں سے کسی نے بہت خراب کپڑے بھی پہنے ہو, پرانے گندے پھٹکے ہوئے, اس کو کیا لگے, دیکھ کون رہے ہیں, دوسرے دیکھ رہے ہیں نا. یعنی کرتے آپ ہیں, دیکھتے دوسرے ہیں. نہیں سمجھے آپ اس بات کو؟ یعنی یہ دوسروں پہ بھی رحم ہے کہ بندہ اچھے کپڑے پہنے تاکہ دوسروں کو چینج لگے. اور دیکھیے چینج بندے کو اچھی لگتی ہے. آپ گھر میں بیٹھے ہیں اور دکھی ہیں اور بیمار ہیں, اور آپ کو لگ رہا ہے مجھے بخار ہونے ہی والا ہے, تو جلدی سے چھٹی کا میسج لکھ دوں میں, پتہ نہیں نہ ہوا تو پھر جھوٹ ہو جائے گا. ہاں لیکن آپ اس وقت بھی اٹھ کے ذرا اچھا سا جوڑا پہنے. ایک سسٹر ہیں بڑی اچھی, لنڈن میں ہیں, تو وہ ریورٹ ہیں. اس دفعہ گئی تو کافی کلوز سرکٹ میں ہم ان کے ساتھ بیٹھے. آپ نے ذکر سنا ہوگا کئی دفعہ ان کا, جب ہم لنڈن میں تھے تو اس وقت ایک درس میں انہوں نے کلمہ پڑھا, تو بڑی انجوائنگ بات ہے. تو وہ کہتی ہے باجی میں تو جدوں تک صبح اٹھ کے اچھے چنگے کپڑے پا کے میک اپ شیک اپ نہ کر لاں, میری تو اکھیں نہیں کھل دیا. پنجابی بولتی بڑی ٹھیٹھ, وہ سکھ سے مسلم ہوئی تھی ماشاء اللہ. کہندی باجی اسی جس دن ویکینڈ ہوندا صبح اٹھ کے پہلے ٹیشن مشن ہوندے, میں رات ہی اپنے میاں دا جوڑا او دی انج ٹوپی او کڑک والے کپڑے لاندی, میں بھی سونی جی ساڑی رکھ دی, پھر صبح اٹھ کے اسی دوویں تیار ہوندے, یعنی شاور لے کے اسی صاف ستھرے ہوندے, پھر اسی فوٹواں چھک دے, پھر اسی بیٹھ کے تصویراں کھچ دے, تے اس تو بعد پھر میں ناشتہ بناندی. تو وہ جو ساتھی تھی ہماری وہاں, جب جاؤں تو ایسے کبھی کلوز سرکٹ بیٹھتے ہیں نا, تو تھوڑا پروگرام تھا تو اس میں یہ باتیں کر رہے. تو وہ جو ہمزاری سسٹر کہتی ہے تسی یہ دسو کہ ایڈے سونے کپڑے پا کے تسی کم کنج کر لیندے ہو. کہندی نہیں یہ تھوڑی دیر پا کے کر کے پھر میں پورا بفے بناندی, میں تے چنگے کپڑے نہ پاواں تے میرا تے کم کرن تے نہیں دل کردا, میری تے سستی نہیں مکدی. تے باجی یہ میک اپ میں اپنے لیے کرنی ہے, میں نہ کراں تے مینوں انج لگدا میں بیمار ہاں. تو اس دن میں نے اس کی ویسے اس بات کو بہت اچھی طرح مانا کہ واقعی آپ کے اپنے فریشنس کے لیے ہوتا ہے. جمائیاں آ رہی ہیں, آنکھیں بند ہیں, نیند نہیں, آپ کنگھی کیوں کرتے ہیں؟ اب دیکھیں آپ کے میرے سب کے بال اس وقت چھپے ہوئے ہیں, لیکن کیا یہ کنگھی جو آپ نے اب میں نے کی, مجھے نہیں پتا آپ نے کی ہے نہیں, لیکن میں نے تو کی ہے. تو وہ لوگ کہتے ہیں نا اسکارف پہننے کا ایک اور فائدہ, کنگھی بھی نہیں کرنی پڑتی. تو وہ جن کے سامنے جا کے اسکارف اترتا ہے وہ بےچاروں کے موڈ بھی تو خراب رہتے ہیں نا پھر. تو وہ کہنے کا دیکھ کہتی تھی کہ فریش ہو جاتی ہوں میں, اور اٹس ٹرو. آپ اچھے کپڑے پہنے, میک اپ کریں, شاور لیں, خوشبو لگائیں, آپ خود اپنے لیے فیل کریں گے, جو آپ کے قریب ہیں گھر والے لوگ ہیں جو اس سے فیل کرتے ہیں, تو بندے کو فریش دکھنا چاہیے, بورنگ کیوں دکھیں. آپ دیکھیں نا کہ اگر سارا سال ایک ہی موسم رہتا, گرمیاں ہی گرمیاں ہوتی تو بور ہو جاتے, سارا سال برف ہی پڑتی رہتی تو بور ہو جاتے. اللہ چار دفعہ ٹیسٹ چینج کراتا ہے, تو ہمارے پہننے اوڑھنے میں بھی ایک ڈائیورسٹی ہونی چاہیے. آپ کا سوال بہت اچھا ہے, کیونکہ میں نے گفتگو میں کہا کہ شلوار قمیض بہت زیادہ ساتر ہے عام ایون ابائے سے بھی. تو جو ابایا آؤٹ ڈریس ہے, شلوار قمیض آپ ان سائڈ پہنے عورتوں میں, جیسے آپر میں ہیں اس وقت آپس میں, لیکن جب ہم باہر جائیں گے تو ہمیں اس کے اوپر ابایا پہننا ہے. جب ابائے کو ایز اے ڈریس کوڈ پہننے گھر میں عورتوں میں عورتیں پہنتی ہیں, تو اس کی نسبت شلوار قمیض مور کورنگ ہوتا ہے. بات واضح.
میں یہ سوچ رہی تھی کہ ہم کسی بھی جگہ کسی بھی طرح سے کسی بھی زاویے سے یہ نہیں کہہ سکتے کہ ہمیں یہ نہیں پتا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کیسے کپڑے پہنتے تھے. ہمیں رنگ کا پتہ چل گیا, طریقے کا پتہ چل گیا, کون سی چیز کیسے پہنتے تھے اور اس کو کیسے استعمال بھی کر سکتے تھے. کہ جیسا کہ ہم نے پڑھا کہ وہ اوپر والا چادر ہے جو اس کو ڈال بھی لیتے تھے بیٹھنے کے لیے بھی, اس کا سرہانا بھی بنا لیتے تھے, تکیہ بھی استعمال کر سکتے تھے, اس کو سر پہ بھی ڈال لیتے تھے, اور کتنے اینگل سے اس کو استعمال.
اور کیا آپ کے ذہن سے وہ ایک نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک عجیب سا بورنگ سا تصور تھا وہ ختم نہیں ہوا؟ آپ ابھی اس میں کم ہے, آگے بہت کچھ آئے گا اس میں. آپ دیکھیں کہ اللہ کے نبی نے خاص جبہ رکھا ہوا تھا, بڑا قیمتی تھا. کب پہنتے؟ جب کوئی وفد آتا. اب یہاں اس کو میں آپ کے ساتھ رکھتی ہوں, گھر میں مہمان آ رہے ہیں تو اچھے کپڑے پہننے چاہیے, یا آپ کہیں جا رہے ہیں تو پھر اچھے کپڑے پہننا ریاکاری ہوگی. دیکھیے آپ نے کسی کو انوائٹ کیا, آپ میرے گھر آئیں, اب اگلا آیا, اتنی اتنی دھول پڑی ہوئی آپ کے ٹیبلوں پہ, آپ کی زلفیں بکھری ہوئی ہیں, آپ کے کپڑے ٹیڑھے, آنے والا کیا سوچے گا کہ آپ کو ان کے آنے کی خوشی نہیں ہوئی؟ کچھ تو اللہ کی بندی کچھ اہتمام کر لیتی. کسی نے آپ کو بلایا, آپ سارا دن لگا کر اپنا گھر صاف کر رہے ہیں, دو تین کھانے بنا رہے ہیں کچھ, اور آپ گئے سر دھاڑ منہ پھاڑ, کیونکہ قرآن پڑھ رہے ہیں, سیرہ کر رہے ہیں اور نور قرآن میں آتے ہیں, تو ہم تو اچھے کپڑے نہیں پہن سکتے, تو ریاکاری ہوگی دکھاوا کا. تو وہ کیا سوچیں گی کہ ان کو میرے گھر آنے کی خوشی نہیں ہوئی؟ یہ جو ہم کسی جگہ جاتے ہوئے اچھے کپڑے پہنتے ہیں یا کوئی آئے تو پہنتے ہیں نا, یہ ہم اس کو عزت دیتے ہیں. بات سمجھ گئے؟ ہر موقع کے پہننے کی ڈفرینٹ وجہ ہوتی ہے. تو نبی صلی اللہ علیہ وسلم کا تصور بالکل ایسا ہے. کئی دفعہ آپ ایک دفعہ ایک کپڑا پہنتے تھے پھر دے دیتے تھے, وفد آتے تو آپ پہنتے, کبھی جمعے کی نمازوں پہ پہنتے, عید کی نمازوں میں آپ پڑھیں گے کہ اللہ کے نبی نیا جوڑا پہنتے تھے. تو کہنے کا مطلب یہ کہ ان چیزوں کا کوئی دین سے کانفلکٹ نہیں ہے. کانفلکٹ کیا ہے پھر؟ ساری بات کو اینڈ کرتے ہیں اس پہ کہ مقصد نہ ہو. ٹھیک ہے, ایک تو شروع میں ہم نے ڈیٹیل سے دیکھ لیا کہ لباس کے سارے تقاضے بھی تو پورے ہوں, لیکن یہ غم نہ بن جائے کہ اب آج درزی کل بیل والا لیس لینی ہے, اور پرسوں آپ اس کے لے کر جا کے میچنگ جوتے لینے ہیں, اور پھر جیولری لینی ہے. یعنی ایک ایک جوڑے کے لیے جہاد نہ کرنا پڑے, اور ہر وقت بازاروں کی زینت نہ رہے. اللہ اپنے پاس سے دے دیتا ہے آپ کو, آپ گھر بیٹھے بھی وہ کر سکتے ہیں. لیکن جب جس کو آپ کہتے ہیں کریونگ ہونے لگتی ہے, یا ایک بھوت سوار ہوتا ہے. مجھے خود کئی سسٹرز کہتی ہیں کہ مجھے شاپنگ کا کریز ہے, کہتی ہے کہ مجھے حق ہے, کوئی چیز میں کہیں دیکھ لوں سائی, کہیں کوئی ایڈورٹائز, کہتی جب تک میں لے نہ لوں مجھے چین نہیں آتا. تو میں نے کہا جب آپ خرید لیتی ہیں اس کے بعد, کہتی پہنتی نہیں ہوں, خراب ہو جائے گی. اور آپ ان کی دیکھیں, اللہ جھوٹ نہ بلائے اگر مجھے غلط یاد نہ ہوئے, تو انہوں نے بتایا تھا کہ ان کے پاس 50+ برس ہیں اور 90+ جوتے ہیں ان کے گھر میں, پوری دکان لگتی ہے دیکھو تو, اور جوڑے کے اور سویٹر شاید اس سے 100 سے زیادہ سویٹر ہیں. وہ رنگ نہیں ہے میں نے لینا, میں نے لینا لینا, کہتی میرے دماغ میں یوں شروع ہو جاتا ہے ٹک 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 ٹک, میں نے لینا. سکنس ہے, یہ بیماری ہے, یہ تو فوبیا ہے. اور کمپیوٹر پہ بیٹھ کے نیٹ سے شاپنگ کر کر کے آرڈر کرتی ہیں, اور کہتی کبھی آتے ہیں آرڈر چیزیں پڑی رہتی, کھولنی بھی نہیں یاد ہوتی. پہننے کا کوئی نہیں شوق, صرف ایک خم ہے. یہ نہیں ہونا چاہیے, جو ہے نا وہ پہنے. یہ کبھی نہ ہو کہ جو ہے وہ پتہ ہی نہیں کہ ہے بھی ہے کہ نہیں. ٹھیک ہے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.